नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
उत्तरी धादिङको साई स्वारामा पहिरोमा परेर एकै परिवारका 305 जनाको ज्यान गयो। मारपाकमा 5 घर पहिरोले पुर्यो।
संघीय संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश। केन्द्रीकृत प्रणालीलाई नै निरन्तरता दिने ढंगले प्रस्ताव अघि बढाइएको कांग्रेसको आरोप।
नेपाल वायुसेवा निगमले किनेको ठूलो जहाज काठमाडौँ आइपुग्यो। 274 सिटे जहाज आएपछि अब विदेशी कम्पनीसँग प्रतिस्पर्धा हुने।
भारतको मुम्बईमा चार्टर विमान दुर्घटना हुँदा 5 जनाको ज्यान गयो। ज्यान गुमाउनेमा 1 जना पैदल यात्री पनि।
र विश्वकप फुटबलमा अहिले जापान र पोल्यान्ड तथा सेनेगल र कोलम्बिया खेल्दै पनामा र ट्युनिसिया तथा इङ्ल्यान्ड र बेल्जियमको खेल पनि आज राति हुने।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने।
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने।
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509 433-2509। मोबाइल 98-49-421-216।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधि गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधि गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। धादिङमा पहिरोमा परेर एकै परिवारका 305 जनाको ज्यान गएको छ। 1 जना घाइते भएका छन्। धादिङको खनियावास गाउँपालिका 5 रहेको सत्यदेवीको साईस्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती 36 यशोदा, 5 छोरी सरस्वती र 10 छोरी लक्ष्मीको ज्यान गएको प्रहरीले जनाएको छ। गोलेका छोरा 12 विकास घाइते भएका छन्। पहिरो आएपछि गोले भने भागेर ज्यान जोगाउनु भएको छ। यस्तै धादिङकै खनियावास गाउँपालिका 4 चिउरी बोटमा पहिरोले शमशेर घलेको घर पुर्दा घलेर उहाँकी श्रीमती कुप्ची घलेको ज्यान गएको प्रहरीले जनाएको छ। यसै गरी धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको मारपाकमा 5 घर पहिरोले पुरेको छ। गाउँका दीपक गुरूङ, मानबहादुर गुरूङ, सन्तमान गुरूङ, बीरबहादुर गुरूङ तथा दलमान श्रेष्ठको घर पहिरोले पुरेको हो। पहिरोले घर पुरेपछि उहाँहरूको परिवारको बिचल्ली भएको छ।
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्री परिषदको बैठकले चीन भ्रमण अपेक्षित र नेपालको हितमा सफल रहेको निष्कर्ष निकालेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो।
चीनको औपचारिक भ्रमण अत्यन्त सफल भएको छ। भ्रमण अपेक्षित र नेपालको हितमा सफल रहेको निष्कर्ष नेपाल सरकारको छ। यस सम्बन्धी 14 समझदारी पत्र सरकारी तवरमा र 9 निजी क्षेत्रका गरी भएका सम्झौताहरूको 14 संयुक्त विज्ञप्ति यस अगाडि नै आइसकेको छ।
मन्त्री परिषदको आजको बैठकले युरोपेली युनियन ईयूले दिने 5.6 करोड रुपियाँ अनुदान सहायता पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो।
कृषि विकास रणनीति कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने 40 मिलियन युरो करिब 5.6 करोड अनुदान स्वीकार गर्ने निर्णय भएको छ। बिमा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ। कर्जा सुरक्षण नियमावली 2075 स्वीकृत गरिएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको कानूनी प्रतिरक्षा सम्बन्धी निर्देशिका 2075 स्वीकृत गर्ने निर्णय भएको छ। र बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक 2075 संसदमा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
संघीय संसदमा आज जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ। प्रतिनिधि सभाको बैठकमा आज नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले देशभर निर्माणाधीन अवस्थामा रहेका खानेपानी, सड़क, ढल, पुल, पुलेसा, सिंचाई र अन्य आयोजनाहरू आर्थिक वर्ष 2075-76 सम्ममा सम्पन्न गरी तत्तत् प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएको भन्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो।
योजनाहरू अलपत्र परे भने नेपाल सरकार र यो सभा महोदय, यो प्रतिनिधि सभा, सबै हामी सभासदहरू समेत अलपत्र यो पर्ने सम्भावना भएको हुनाले यस्ता कुराहरूलाई बीचैमा अलपत्र पार्नु र देशको विकासलाई अवरुद्ध हुने अथवा प्रोजेक्ट होलिडे बनाउन नपाइने र हामीलाई त्यो छुट नभएको अवस्थामा यसको विशेष व्यवस्था र प्रबन्ध हुनका निम्ति यो जरूरी सार्वजनिक महत्वको प्रस्ताव यहाँ प्रस्तुत गर्ने अनुमति मागिएको सभा महोदय।
सांसद अधिकारीले पेश गरेको प्रस्तावको समर्थन गर्दै सांसदहरू विशाल भट्टराई र ध्रुवकुमार साईले सरकारका आदेश नमान्नेर विलम्ब गर्ने निर्माण व्यवसायलाई कार्यवाही गरी समयमै आयोजनाहरू पूरा गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले अलपत्र आयोजना पूरा गर्नका लागि नागरिकको पक्षमा आवाज उठ्नु राम्रो हुँदाहुँदै पनि केन्द्रीकृत प्रणालीलाई नै पूर्ण निरन्तरता दिने ढंगले प्रस्ताव अघि बढ़ाइएको भन्दै आपत्ति जनाउनुभयो।
हामी संहितामा गइसकेका छौँ र अहिले संहितालाई नै फेल गर्न किसिमले पुनः यो केन्द्रीकृत तरिकाले ल्याउन खोजिएको त होइन। यी कार्यहरू पूरा हुनुपर्छ, विभिन्न आयोजनाहरू समयमा सम्पन्न हुनुपर्छ र त्यसका बजेटहरू कटौती गरिएको छ भने तत्सत् सम्बन्धी निकायहरूमा हामीले त्यो बजेटहरू पुर्याउनुपर्छ। यो राम्रो विषय हो, तर त्यो आयोजना नै फेरि केन्द्रमा लिएर आएर केन्द्रले नै आफैले सञ्चालन गर्ने हो भने हामीले के को तीन तहको सरकार बनाएको हो? किन हामी जनताद्वारा निर्वाचित जनप्रतिनिधिले आफ्नो संविधान निर्माण गरेको हो र स्थानीय सरकारले बलियो गराएर विकास निर्माणका काममा हामी अगाडि जानेछौँ र केन्द्रीय सरकारको सांसदको काम भनेको उसले विधायकी काम गर्ने हो भन्ने विषय किन हामीले संविधानभित्र समावेश गर्यौं?
जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद भवानी प्रसाद खापुङले संविधानले सूचीबद्ध गरेका अधिकारहरू स्थानीय तहलाई नै पठाउनु पर्ने बताउनुभयो। योजनाहरू स्थानीय र प्रदेशमै सम्पन्न हुने गरी पर्याप्त बजेट पठाउनु पर्नेमा उहाँले जोड़ पनि दिनुभयो। संघीय संसदमा पेश भएको यो पहिलो जरूरी सार्वजनिक महत्वको प्रस्ताव समेत हो।
सर्वोच्च अदालतले काठमाडौँको कलंकी नागढुङ्गा सड़क खण्ड विस्तारका क्रममा घर टहरा हटाउने सरकारको निर्णय खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू केदार प्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीको आज बसेको पूर्ण इजलासले मुआवजा र क्षतिपूर्ति तिरेर मात्र घर टहरा हटाउन सरकारलाई आदेश दिएको हो। संविधान, कानून र सड़क विस्तार सम्बन्धी ऐन विपरीत कलंकी नागढुङ्गा सड़क खण्ड विस्तारको क्रममा घर टहरा हटाउने सरकारको सचिवस्तरीय निर्णय खारेज गर्दै पीड़ित पक्षलाई जग्गाको मुआब्जा र उचित क्षतिपूर्ति दिन परमादेश दिइएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। सड़क खण्ड विस्तारको क्रममा सड़क वरपर रहेका घर टहरा हटाउने सरकारको निर्णय कुनै पनि दृष्टिले कानूनसम्मत नभएको पनि सर्वोच्चको ठहर छ। त्यसैगरी सर्वोच्चले कलंकी नागढुङ्गा सड़क खण्ड निर्माणको काम तत्काल सक्न र कानून बमोजिम जग्गा प्राप्त गरेर मात्रै सड़कको सीमा तोक्न पनि सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। सर्वोच्चले आवास क्षेत्रबाट सड़कको सीमा निर्धारण गर्दा बालबालिकाको शिक्षाको हकलाई पनि उचित ध्यान दिन सरकारलाई आदेश दिएको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले नागरिकको अधिकारलाई सुरक्षित गर्न काठमाडौँ लगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाउनु परेको दावी गर्नुभएको छ। गृहमन्त्री थापाले विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण गर्न पनि विरोध प्रदर्शन गर्न रोक लगाइएको स्पष्टीकरण दिनुभएको छ। काठमाडौँमा विरोध प्रदर्शनका लागि निषेधित गरेको स्थानलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनले सरकारको आलोचना गरिरहेका बेला मन्त्री थापाले नागरिकको जीव धनको सुरक्षाका लागि पनि यसो गर्नु परेको तर्क गर्नुभएको हो। उहाँले अरूलाई अप्ठ्यारो नपर्ने गरी सरकारले विरोध प्रदर्शन गर्न दिने पनि स्पष्ट पार्नुभएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
सस्तो डाटा चमत्कार सस्तो डाटा चमत्कार
केटाहरू किन उफ्रेको रहेछ दिपेश
अरे तिमीलाई थाहा छैन नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त
सस्तो भन्नाले कति सस्तो
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या
ओहो साँच्चै चमत्कार 100 रुपियाँमा 3 जीबी म पनि कुदे सस्तो डाटा चमत्कार शुक्रबार शनिबार आइतबार
नेपाल टेलिकम राष्ट्रको संसार पाखा नागेका ऋणीहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना
यस बैंकबाट विभिन्न शीर्षक अन्तर्गत ऋण लिई 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये ₹1 करोडसम्म कर्जा लिई हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले उत्तरी धादिङमा पहिरोमा परेर एकै परिवारका 3 सहित 5 जनाको ज्यान गयो संघीय संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश प्रधानमन्त्री ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको सरकारको दावी काठमाडौँको कलंकी नागढुङ्गा सड़क खण्ड विस्तारका क्रममा घर टहरा हटाउने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज घर जग्गाको क्षतिपूर्ति र मुआवजा दिनुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग नेपाल वायुसेवा निगमले आज नयाँ जहाज नेपाल भित्र्याएको छ लामो कसरतपछि नेपाल एयरलाइन्स वाइडबडी जहाज ल्याउन सफल भएको हो कुनै बेला युरोपका देशमा पनि शानका साथ उड्ने नेपाल वायुसेवा निगम केही समय भने आन्तरिक समस्याका कारण थला परेको थियो तर निगम फेरि उठ्ने प्रयासमा छ अर्जुन पोखरेलको रिपोर्ट
फ्रान्सको तुलुजबाट 9 घण्टाको उडानपछि आज बिहान 8:30 बजे नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यो 274 सिटको वाइड बडी एयरबस विमानलाई विमानस्थलमा पानीको फोहरा र पण्डितहरूले पूजा पाठ गरेर स्वागत गरे वायुसेवा निगमले यस अघि पनि विमान त किनेको थियो तर अहिले पहिलो पटक किनेको वाइड बडी विमानले निगमलाई नै कायापलट गर्ने लक्ष्य राखिएको छ झण्डै 11 अर्ब रुपियाँमा किनेको यो जहाजले निगमको धुमिलिएको छवि सुधार्ने र आर्थिक रूपमा पनि बलियो बनाउने अपेक्षा छ निगमका महाप्रबन्धक सुगत रत्न कक्षाकार
निश्चित रूपमा 274 चाहिँ भर्न सकेन भने होइन हामी चाहिँ त्यत्रो पैसा 24 अरब तिर्नुपर्ने आफ्नो कमर्सियलले कसरी चाहिँ हामी मार्केटिङ गर्नेदेखि सारा त्यसपछि पश्चात्तै चाहिँ महत्वपूर्ण चाहिँ हामी एउटा नयाँ संस्थाको रूपमा नयाँ चाहिँ एउटा चाहिँ प्रोफेसनल अर्गनाइजेसन बनाउनलाई ठूलो एउटा संस्थाको रूपमा चाहिँ विदेशी एयरलाइन्ससँग कम्पिट गर्नलाई हामीले चाहिँ हरेक कुराहरू त्यो रूपमा चाहिँ हामी चाहिँ अघि बढ्ने हामी सोच छ
2015 सालमा स्थापना भएर 28 सिटे जहाजबाट शुरू गरेको तत्कालीन शाही नेपाल वायुसेवा निगम कुनै बेला एसियाकै उत्कृष्ट विमान कम्पनी थियो 2045 सालतिर त नेपाल वायुसेवा निगमले 19 जहाजबाट देश विदेशका गरी 36 गन्तव्यमा उडान गर्थ्यो निगमका जहाज जापानको ओसाका चीनको सांघाई हुँदै युरोपेली मुख्य शहरहरू लन्डन पेरिस र फ्रेङ्कफर्टसम्म पुगेका थिए तर बहुदलीय व्यवस्थाको शुरूआतसँगै निगम ओह्रालो लाग्न थाल्यो धमिजा काण्ड चेज एयर काण्ड चाइना साउथ वेस्ट काण्ड लाउडा एयर काण्ड एयरबस काण्ड लगायतका कारण नेपाल वायुसेवा निगम थला पर्यो अहिले आन्तरिकतर्फ जम्मा 8 विमान रहेका छन् भने अन्तर्राष्ट्रियतर्फ एउटा बोइङ र 2 एयरबसका न्यारो बडी विमानले नयाँ दिल्ली बेङ्गलोर मुम्बई हङकङ मलेसिया थाइल्याण्ड दोहा र दुबई गरी जम्मा 8 अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका छन् सुरक्षामा खेलवाड गरेको र खराब व्यवस्थापन भएको कारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओ अनि युरोपियन युनियन ईयूले नेपाली विमान कम्पनीलाई कालो सूचीमा पनि राखेका थिए आइकाओले सुरक्षा चासोबाट हटाए पनि ईयूले भने नेपाली विमानलाई कालो सूचीमै राखेकोले नेपाल एयरलाइन्स अझै पनि युरोपको आकाशमा उड्न पाउँदैन तर निगम व्यवस्थापनले अब फेरि सुवर्ण युगमा फर्कने भन्दै आज एउटा ठूलो जहाज ल्यायो। डेढ महिनामा अर्को ठूलो जहाज आउँदैछ। सन् 2019 को अन्तिमसम्म थप दुईवटा न्यारो बडी विमान ल्याउनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमति दिइसकेको छ। यस्तै घरेलु उडानका लागि 6 ट्विनेटर विमान खरिदको लागि पनि निगमले स्वीकृति पाइसकेको छ। आज आएको विमानले नेपालको पर्यटन क्षेत्रमा समेत काया पलट गर्ने बताउनुहुन्छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी।
यो जहाज भरमर वर्ष 2020 का लागि कोसेढुङ्गा सामित हुनेछ। धेरै अवरोधहरूका बीचबाट यो काम सम्पन्न भएको छ। यसले नेपाली वायुयानको ढोका बाटो प्रगतिको बाटो खुल्ला गरेको छ। कुनै पनि संस्थालाई जब च्यालेन्ज आउँछ तब प्रगति गर्छ। नेपाल एयरलाइन्सले पनि च्यालेन्ज आएको छ, यही च्यालेन्जलाई सामना गरेर प्रगति गर्नेछ र प्रतिस्पर्धी हुनेछ।
चुस्त व्यवस्थापन र युरोपले लगाएको प्रतिबन्ध बेलैमा हटाउन सक्ने हो भने आज आएको र अबको डेढ महिनापछि आउने जहाजले लथालिङ्ग भएको निगमको काँचुली फेर्न असम्भव छैन।
मेरो पनि भन्नु छ।
नेपाल वायु सेवा निगमले पहिलो पटक वाइड बडी विमान ल्याएको विषयमा उज्यालोको फेसबुक पेज र ट्विटरमा धेरै साथीले प्रतिक्रिया दिनुभएको छ।
विशाल गिरी फेसबुक पेजमा लेख्नुहुन्छ, नेपाल वायु सेवा निगमले फ्रान्सबाट ल्याएको नयाँ वाइड बडी विमानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा सहित स्वागत गरिएको छ। पहिलेको विमानले हजारौं कर्मचारीहरूलाई काठमाडौँमा महल बनाइदियो, छोराछोरी राम्रो स्कूलमा पढाइदियो, अन्त्यमा कवाडिबो थन्कियो। देशलाई फाइदा भन्दा घाटा भयो, मात्र कर्मचारीलाई फाइदा भयो। अब पालो यो नयाँ विमानको, यसलाई पनि त त्यही होला नि।
यसै विषयमा ट्विटरमा अनुप तिमलसिना लेख्नुहुन्छ, निकै रस्साकस्सीपछि निगमले अन्तत वाइड बडी विमान भित्राएकोमा बधाई छ। आगामी दिनमा यात्सोलाई अझै सहज र गुणस्तरीय सेवा दिन सकोस् शुभकामना। अनि मुख्य र आवश्यक पाटो भनेको विमानको रेखदेख र व्यवस्थापन पक्ष हो। निगमका कर्मचारीलाई विशेष ध्यान पुर्याउनु हुन पनि अनुरोध छ।
गणेश प्रसाद हुजदारको प्रतिक्रिया छ, नेपाल वायु सेवा निगमले वाइड बडी विमान खरिद गर्नु राम्रो कुरा हो, तर यसको सञ्चालनका लागि दक्ष चालक, दक्ष प्राविधिक, नियमित चेक जाँच र हवाई फिल्डको स्तर उन्नति र विस्तार हुनु आवश्यक छ।
बजार भाव बढेको प्रसंगमा सागर इजम लिम्बू सुब्बा व्यङ्ग्यात्मक शैलीमा लेख्नुहुन्छ, सूर्यको तापले जलेर मर्न लागि सरकार अलिकति चिसो पानी टाउकाबाट खनाइदिनु पर्यो, कतै शान्त पो भइहाल्छ कि हामी जस्ता गरीबलाई यो महँगीबाट।
अनि नारायणगढ़ मुगलिन सड़कमा दिनहुँ जाम भइरहेको खबरमा सुरेश पन्थी लेख्नुहुन्छ, काठमाडौँ भित्रिने अनि बाहिरिने बाटोको बारेमा सरकारलाई सोध्न मन लागेको कुरा, नेपालमा पानी जहाज र रेलको कुरा साह्रै चर्चा भएकै समयमा मा सधैँको पहिरोले गाडीको लाइन छ, विचारा बिरामी बोकेका एम्बुलेन्स कति हतार गरी काठमाडौँ पुर्याउन पाए निको होला भनी हिँडेका हुन्छन्। के यसको कुनै उपाय हुँदैन र यो समस्या चाँडै समाधान होस्।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू बिना ने उपानेर रमा खड्का। नेपाल दर्पणमा विश्वकप विशेषसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
शिक्षक सेवाको खास तयारीका लागि एकमात्र विकल्प VIP करियर।
लामो समयदेखि शिक्षक सेवा तयारी कक्षा अध्यापन गराउँदै आउनु भएका वरिष्ठ शिक्षाविद्द्वारा अध्यापन गरिने यस VIP करियरमा मावि, निमावि र प्रावि तहका लागि खास तयारी कक्षाहरू,
विशेष प्याकेज मात्र ₹3,000
साथै शाखा अधिकृत, नासु इन्सपेक्टर र असैका लागि तयारी कक्षाहरू पनि।
सम्पर्क VIP करियर, भाइब्रेन्ट भवन, न्यू प्लाजा, पुतली सडक, काठमाडौँ।
फोन नम्बर 01 44 43 797 98 64 24 11 91।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0142961062 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
तपाईं अहिले के सोचिरहनु भएको छ
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने
होस्टलको पनि व्यवस्था छ
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक 2075 प्रतिनिधि सभा बैठकले स्वीकार गरेको छ प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले प्रजातन्त्रमा संसद चलेका बेला निर्वाचन सम्बन्धी विधेयकलाई अध्यादेशका रूपमा नल्याउन प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो उहाँले राष्ट्रिय सभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिनुभयो प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ
प्रदेश नम्बर 7 को सरकारले आर्थिक वर्ष 2075-76 लागि ल्याएको बजेटमाथिको छलफल प्रदेश सभा बैठकमा आजदेखि फेरि शुरू भएको छ गएको आइतबार बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध गरेपछि बजेटमाथिको छलफल रोकिएको थियो सरकार र प्रतिपक्ष बीच बैठक सञ्चालन गर्ने बारे भएको सहमतिपछि आज बसेको प्रदेशसभाको बैठकको विशेष समयमा सरकारका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले बजेटको विषयलाई लिएर देखिएको प्रतिपक्षीको असन्तुष्टिको सुनवाई गर्ने प्रतिबद्धता जनाउनु भएको छ बैठकमा सत्तापक्षका सांसदले बजेटको समर्थन गरेका थिए भने प्रतिपक्षका सांसदले सरकारले डल्लो बजेट ल्याएको भन्दै त्यसको विरोध गरेका छन्
5 नम्बर प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश नम्बर पाँच आर्थिक विधेयक 2075 बहुमतले पारित भएको छ सभामुख पूर्णबहादुर घरतीले प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गरेको विधेयकका पक्षमा हुन्छ भन्नेको बहुमत भएकाले विधेयक पारित भएको घोषणा गर्नुभयो यसअघि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव मुख्यमन्त्री तथा आर्थिक मामिला योजना मन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नुभएको थियो विधेयकको विपक्षमा नेपाली कांग्रेसले मत हालेको थियो
राष्ट्रिय पुननिर्माण प्राधिकरणले 72 सालको भूकम्पले भत्केका 5 लाख घरको पुननिर्माण शुरू भएको दावी गरेको छ का लागि अनुदान सम्झौता गरेका 7,20,000 लाभग्राही मध्ये 70% घर निर्माण शुरू गरेका छन् राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्याङ्क अनुसार 5,736 घर पुननिर्माणको चरणमा छन् यसमध्ये 2 लाख घरको पुननिर्माण भइसकेको छ अति प्रभावित 14 जिल्लाका साथै कम प्रभावित 18 जिल्लामा पनि निजी आवास पुननिर्माणको कामले गति लिएको प्राधिकरणले दावी गरेको छ
सरकारले आगामी 3 वर्षभित्र देशलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसर पारेर कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आगामी 3 वर्षभित्र देशलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गरेको हो आज काठमाडौँमा भएको कार्यक्रममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डाक्टर युवकदोष जीशीले सरकारले 3 वर्षभित्र देशलाई धानमा आत्मनिर्भर बनाउने घोषणा गर्नुभयो उहाँले यस वर्षको धान दिवस धान उत्पादनको वृद्धिमा केन्द्रित हुने पनि बताउनुभयो भोलि असार 15 गते सरकारले देशभर धान दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ
न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाका 2 चिया उद्योग विरूद्ध मुद्दा दायर भएको छ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जाँच अनुसन्धानका क्रममा मापदण्ड अनुसार चिया उत्पादन नगरेको पाइएपछि नेपाल चिया विकास निगम र हरिटी इण्डस्ट्रीज प्राली भद्रपुर झापा विरूद्ध झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो।
पाँचथरमा नागरिकता कृति मुद्दामा अभियोग लागेर फरार एक महिला पक्राउ परेकी छिन्। पारपाकी 60 वर्षीय सीता लिम्बुलाई पाँचथर प्रहरीले पक्राउ गरेको हो। लिम्बुलाई 2056 माघ 11 गते जिल्ला अदालत पाँचथरले कृति कागज मुद्दामा एक वर्ष र 2064 असोज 7 गतेको फैसलाले नागरिकता कृति मुद्दामा थप एक वर्ष गरी 2 वर्ष कैद सजाय तोकेको थियो। अदालतको फैसलापछि लिम्बु फरार थिइन्। पक्राउ परेकी सीता लिम्बुलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता अनिल कुमार पौडेलले जानकारी दिनुभयो।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा 200 किलोवाट विद्युत उत्पादन हुने भएको छ। त्रिवेणी गाउँपालिका 2 सिम ऋतुमा झन्डै 8 करोड़ रुपियाँको लगानीमा विद्युत उत्पादन गर्न लागि हो। रुकुम उज्यालो कार्यक्रम अन्तर्गत सिमरुत खोला जलविद्युत सहकारी संस्थाले विद्युत उत्पादन गर्न लागेको हो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 5 करोड़, स्थानीय बासिन्दाको 2 करोड़ र सिभिल ब्याङ्कको 1 करोड़ ऋणमा विद्युत उत्पादन गर्न लागि छ। अहिलेसम्म आयोजना निर्माणको काम झन्डै 60% सकिएको छ।
ताप्लेजुङ जिल्ला अस्पतालमा पहिलो पटक रक्त संचार केन्द्रको स्थापना गरिएको छ। फुङलिङ नगरपालिका जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा रक्त संचार केन्द्र स्थापना गरिएको हो। रक्त संचार केन्द्रको फुङलिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेलले उद्घाटन गर्नुभयो।
खोटाङका 315 विद्यार्थीलाई सोलार टुकी प्रदान गरिएको छ। जिल्ला समन्वय समिति अन्तर्गतको ऊर्जा शाखाको सिफारिशमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले विद्यार्थी उज्यालो कार्यक्रम अन्तर्गत खोटाङका 22 विद्यालयका कक्षा 10 अध्ययनरत छात्र छात्रालाई सोलार टुकी वितरण गरेको हो।
शेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ। हिजो 4.62 अङ्कले बढेको नेप्से आज भने 0.88 अङ्कले घटेर 1198.54 बिन्दुमा पुगेको हो। नेप्से सामान्य घटे पनि आज कारोबार रकम 6 करोड़ बढेको छ। हिजो 17 करोड़ 30 लाखको शेयर किनबेच भएकोमा आज भने 24 करोड़ 30 लाख रुपियाँ बराबरको शेयर किनबेच भएको छ।
नेपाल दर्पणमा अब विदेशको खबर। भारतको मुम्बईमा चार्टर विमान दुर्घटना हुँदा 5 जनाको ज्यान गएको छ। भारतीय संचार माध्यमका अनुसार जुहू विमानस्थलबाट परीक्षण उडानका लागि उडेको विमान मुम्बईको घाटकोपर क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटनामा परेर 2 पाइलट, 2 जना इन्जिनियर र बाटोमा हिँडिरहेका 1 जना यात्रुको पनि ज्यान गएको छ। बनाइरहेको घरमाथि विमान खसेकाले ठूलो संख्यामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। ब्रिगेड बोइज क्लब र मोरङ फुटबल क्लब 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेका छन्। आज भएको खेलमा नेपाल पुलिस क्लबलाई 5-1 हराउँदै ब्रिगेड बोइज क्लब अन्तिम 8 पुगेको हो। ब्रिगेड बोइजका लागि ऋतिक खड्का एक्लैले 4 गोल गरेका थिए। आज भएको अर्को खेलमा मोरङ युथ क्लब पनि जावलाखेल युथ क्लबलाई 2-1 हराउँदै समूह उपविजेता बनेर प्रतियोगिताको क्वार्टर फाइनल पुगेको छ।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
विश्वकप फुटबलको समूह चरणका अन्तिम 4 मध्ये अहिले 2 खेल भइरहेका छन्। अहिले चलिरहेका खेलमा जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बिया बीच प्रतिस्पर्धा भइरहेको छ। दुवै खेलमा पहिलो हाफ चलिरहँदासम्म कुनै पनि टीमबाट गोल भएको छैन र पहिलो हाफको पनि 40 मिनटको खेल सकिसकेको छ। पोल्याण्ड यसअघि नै बाहिरिसकेको छ भने बाँकी 3 टोलीको अघिल्लो चरणको सम्भावना कायमै छ। जापान र सेनेगललाई अघिल्लो चरण पुग्न अहिलेको खेलबाट 1 अङ्क ल्याए हुन्छ। 1 अङ्कका लागि उनीहरूले आफ्नो खेल बराबरीमा रोके हुनेछ भने कोलम्बियालाई भने अघिल्लो चरण पुग्न स्पष्ट जितको खाँचो छ।
यस्तै आज राति पाउने 12 बजे हुने खेलमा पानामा र ट्युनिसिया तथा इङ्ल्याण्ड र बेल्जियम खेल्दैछन्। बेल्जियम र इङ्ल्याण्ड अन्तिम स्वरमा पुगिसकेकाले उनीहरूको समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन् भने ट्युनिसिया र पानामा सान्त्वना जितको खोजीमा हुनेछन्।
विश्वकप फुटबलमा जर्मनी बाहिरिएपछि जर्मनीका आजका केही पत्र पत्रिकाले पहिलो पेज खाली राखेका छन्। डिफेन्डिङ च्याम्पियन जर्मनी कोरियासँग 2-0 पराजित हुँदै विश्वकप फुटबल 2018 समूह चरणबाटै बाहिरिएको छ। हारसँगै जर्मनी 1938 अर्थात 80 वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरिएको हो, जसका कारण आज जर्मनीका पत्रपत्रिकाले विरोधमा पहिलो पेज खाली राखेका हुन्। सामाजिक सञ्जालमा पहिलो र दोस्रो विश्वयुद्धमा रूसमा बेहोरेको हारपछिको हिजोको हारलाई तेस्रो हार भन्दै जर्मनीको फुटबल टिमको आलोचना पनि गरिएको छ।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
विशेष 2018
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
उत्तरी दादिङमा पहिरोमा परेर एकै परिवारका 305 जनाको ज्यान गयो। मारपाकमा 5 घर पहिरोले पुर्यो।
संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश। केन्द्रीकृत प्रणालीलाई नै निरन्तरता दिने ढंगले प्रस्ताव अघि बढाइएको कांग्रेसको आरोप।
नेपाल वायुसेवा निगमले किनेको ठूलो जहाज काठमाडौँ आइपुग्यो। 274 सिटे जहाज आएपछि अब विदेशी कम्पनीसँग प्रतिस्पर्धा हुने।
भारतको मुम्बईमा चार्टर विमान दुर्घटना हुँदा 5 जनाको ज्यान गयो। ज्यान गुमाउनेमा 1 जना पैदल यात्री पनि।
र विश्वकप फुटबलमा अहिले जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बिया खेल्दै पनामा र ट्युनिसिया तथा इङ्ल्याण्ड र बेल्जियमको खेल पनि आजै राति हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।